यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुस। शुरूमा प्रमुख समाचार। तीन वर्षीय बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनाका सम्बन्धमा सरकार र पीड़ित परिवारबीच तीन बुधे सहमति। जघन्य अपराध सम्बन्धी कानून संशोधन गर्ने सरकारी प्रतिबद्धता। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा पवित्र धार्मिक स्थल मुक्तिनाथको दर्शन। छिटो छरितो र प्रभावकारी न्याय सम्पादन प्राथमिकतामा रहेको प्रधान न्यायाधीश शर्माको भनाई। धर्म संस्कृति र नागरिक बचाओ अभियान र सरकारबीच चौध बुधे सहमति। आन्दोलनका सबै कार्यक्रम फिर्ता। र इरान विरूद्धको अमेरिकी नीतिमा समर्थन गर्ने देशमाथि कार्यवाही गर्ने इरानको चेतावनी।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। बाराको जितपुर सिमारा उपमहानगरपालिका एकी तीन वर्षीय बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनाका सम्बन्धमा सरकार र पीड़ित परिवारबीच तीन बुधे सहमति भएको छ। गृह मन्त्रालयमा गैराती भएको छलफलमा गृहमन्त्री सुदन गुरूङ सहित सम्बन्धित मन्त्रालयका मन्त्रीहरू पीड़ित बालिका गरिमा चौधरीका अभिभावक तथा सरकारका प्रतिनिधिबीच सहमति भएको हो। सहमति अनुसार जघन्य आपराधिक घटनामा नागरिकको अपेक्षा अनुसार विद्यमान कानूनमा रहेको कसुर र सजायको व्यवस्था पुनरावलोकन गरी कानून तर्जुमाका लागि सुझावसहितको प्रतिवेदन सात दिनभित्र पेश गर्ने निर्णय भएको छ। यसका लागि कानून न्याय तथा संसदीय मामिला मन्त्रालयबाट सात सदस्यीय गरिमा न्याय संकल्प समिति गठन गरिने भएको छ। त्यस्तै पीड़ित परिवारको अपेक्षा अनुसार बालिका गरिमा चौधरीको शालिग निर्माण गर्न पूर्वाधार विकास मन्त्रालयले स्थानीय तहसँग समेत समन्वय गरी पहल गर्ने सहमति भएको छ। पीड़ित बालिकाको अभिभावकले आफ्नो रीतिरिवाज तथा संस्कार अनुसार अन्त्येष्टि कार्य गर्ने विषयमा पनि सहमति भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ। सहमति पत्रमा नेपाल सरकारका तर्फबाट गृहमन्त्री सुदन गुरूङ, पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतम, महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादी तथा कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीले हस्ताक्षर गर्नु भएको छ। पीड़ित परिवारका तर्फबाट गरिमा चौधरीका बुवा मनोज कुमार चौधरी र आमा मानमती चौधरीले सहमति पत्रमा हस्ताक्षर गर्नुभएको छ। सरकार र पीड़ित परिवारबीच भएको सहमतिले घटनाको न्यायिक प्रक्रिया अघि बढ़नुका साथै पीड़ित परिवारको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ। पाँच दिनसम्म आन्दोलन गर्दा पनि स्थानीय तहमा वार्ता सम्भव नभएको भन्दै मृतक बालिकाका बुबा आमा सहितको टोली गृहमन्त्री सुदन गुरूङसँग वार्ता गर्न हिजै सिमाराबाट काठमाडौँ आएको हो। घटनामा संलग्न रहेको भन्दै पीड़ित परिवारले अहिलेसम्म छ जना विरूद्ध जारी दिएका छन्। बालिका हत्याको विरोधमा स्थानीयले हिजो पनि बीरगंज पथलैया सड़क खण्डमा अवरूद्ध गरी प्रदर्शन गरेका थिए। यसअघि बिहिबार राति स्थानीय प्रशासन, राजनैतिक दलका प्रतिनिधि तथा जितपुर सिमारा उपमहानगरपालिकाका जनप्रतिनिधिको उपस्थितिमा आन्दोलनरत पक्षसँग पाँच बुधे सहमति भए पनि बालिकाको परिवारले सो सहमतिमा आफ्नो सहभागिता र सहमति नरहेको भन्दै आन्दोलनलाई निरन्तरता दिँदै आएको थियो। गरिमाको केही दिन अघि बलात्कारपछि हत्या भएको थियो। प्रधानमन्त्री बालेन्द्र शाहले हिजो साँझ पवित्र धार्मिक स्थल मुक्तिनाथको दर्शन गर्नुभएको छ। प्रधानमन्त्री शाहले हिजो साँझ मुक्तिनाथको दर्शन गर्नुभएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ। शुक्रबार काठमाण्डुबाट निजी भ्रमणमा निस्कनुभएका प्रधानमन्त्री शाह दिउँसो 3 बजे बेनी जोमसुम सड़क मार्ग हुँदै मुस्ताङको जोमसुम पुग्नु भएको थियो। प्रधानमन्त्री शाहले मुक्तिनाथ मन्दिरका पुजारी कृष्ण प्रसाद सुवेदीबाट टीका र प्रसाद ग्रहण गर्नुभएको थियो। प्रधान न्यायाधीश डा मनोज कुमार शर्माले छिटो न्याय सम्पादनमा अदालतको मुख्य ध्यान रहेको बताउनु भएको छ। शर्माले छिटो न्याय दिन सके मात्रै जनताको आशा र भरोसा न्यायालयप्रति बढ़ने भएकाले पुराना मुद्दा सुन्नेमा झार्नुपर्ने बताउनुभयो। उच्च अदालत पोखरा बागलुङ इजलासमा पुग्नुभएका प्रधान न्यायाधीश शर्माले छिटो न्याय सम्पादनका लागि अदालतले प्रविधिलाई आत्मसात गर्दै अघि बढ़ेको बताउनुभयो। प्रधान न्यायाधीश शर्माले 79 करोड़ लागतमा हालै निर्माण भएको उच्च अदालत पोखरा बागलुङ इजलास भवन तथा जिल्ला अदालत बागलुङको निरीक्षण गर्नुभएको थियो। अदालतलाई प्रविधि मैत्री बनाउँदा मात्रै छिटो र समयमै न्याय दिन सकिने विश्वास व्यक्त गर्दै उहाँले सबै अदालतलाई प्रविधि मैत्री बनाइएको जानकारी दिनुभयो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले भूमि सम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा रहेकाले सोही अनुसार स्थानीय तहले सहयोग गर्नुपर्ने बताउनु भएको छ। कैलालीको धनगढ़ी उपमहानगरपालिकामा हिजो आयोजित कार्यक्रममा उहाँले अव्यवस्थित बसोबासी भूमिहीन परिवारलाई लाल पूर्जा वितरणका लागि आवश्यक सहजीकरण तथा समन्वयका लागि सरकार पूर्ण रूपमा तयार रहेको बताउनुभयो। यसअघि भूमि समस्या समाधान समिति कैलालीको बैठकमा उहाँले लालपूर्जा वितरण गरिसक्ने गरी सरकारले काम गरिरहेको जानकारी दिँदै जिल्लाका सबै पालिकामा समस्या समाधानका लागि सहजीकरण गर्न समितिलाई आग्रह गर्नुभयो। मन्त्री रावलले भूमि समस्या समाधान कार्यका लागि आवश्यक स्रोत साधन जनशक्ति उपलब्ध गराउन सरकार तयार रहेको पनि बताउनुभयो। अर्को प्रसंगमा मन्त्री रावलले सहकारी पीड़ितको बचत रकम फिर्ता गर्ने काम शुरू भइसकेको र हालसम्म 4,000 सहकारी बचतकर्ताको रकम फिर्ता भएको बताउनुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले कोशी प्रदेशको विद्युत आपूर्ति प्रणालीलाई थप व्यवस्थित भरपर्दो र प्रभावकारी बनाउँदै विद्युत खपत वृद्धि गर्न विशेष ध्यान दिनुपर्ने बताउनु भएको छ। कोशी प्रदेशको भ्रमणका क्रममा नेपाल विद्युत प्राधिकरणका प्रादेशिक तथा वितरण कार्यालयका प्रमुख कर्मचारी जनप्रतिनिधि लगायत सरकार भएका निकायका प्रतिनिधिसँग हिजो भएको छलफलमा उहाँले विद्युत आपूर्तिमा देखिएका समस्या स्थानीयवासीका गुनासा र कर्मचारीका समस्या पहिचान गरी तत्काल समाधान गर्न निर्देशन दिनुभएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ। विद्युत आपूर्तिमा समस्या देखिए लगत्तै समाधान गर्ने र गुनासो प्राप्त भएपछि ढिलाइ नगरी सम्बोधन गर्ने प्रणाली विकास गर्न निर्देशन दिँदै मन्त्री श्रेष्ठले समयमै सूचना प्रवाह र प्रभावकारी गुनासो व्यवस्थापनले नागरिकको विश्वास बढ़ाउने बताउनुभयो। त्यस्तै सुनसरीको भोकराहा नरसिंह गाउँपालिका 4 स्थित सुनसरी खोला तटबन्ध क्षेत्रको हिजो स्थलगत निरीक्षणपछि स्थानीयवासी तथा जनप्रतिनिधिसँग भएको छलफलमा मन्त्री श्रेष्ठले बाढ़ी नियन्त्रण नदी व्यवस्थापन र सिंचाई विकासका कामलाई एकीकृत रूपमा अघि बढ़ाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले नेपालको अर्थतन्त्रमा क्रमशः सुधारका संकेत देखिन थालेको बताउनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी टोखा नगरपालिका कार्यसमितिले आयोजना गरेको भेटघाट कार्यक्रममा मन्त्री खनालले नेपालको आर्थिक क्षेत्र क्रमशः सुधारको बाटोमा अघि बढ़ेको बताउनुभयो। उहाँले अघिल्लो आर्थिक वर्षको साउन महिनाको तुलनामा यस वर्ष साउनमा कर संकलनमा वृद्धि भएको बताउनुभयो। बजारमा सकारात्मक चहलपहल शुरू भएको र यसले अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत पुगेको उहाँले उल्लेख गर्नुभयो। मन्त्री खनालले साउन महिनामा नेपाली बैंकको नेतृत्वमा जलविद्युत आयोजनामा लगानी गर्ने निर्णय भएको भन्दै यसले नेपालको अर्थतन्त्रमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। नयाँ बजेट कार्यान्वयनमा आएपछि निजी क्षेत्रको आत्मविश्वास बढ़दै गएको र आउने वर्षमा शेयर बजारमा पनि सकारात्मक सुधार आउने प्रक्षेपण गरिएको उहाँले बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले केन्द्रीय सदस्यका लागि आयोजना गरेको नीति संगठन र नेतृत्व सम्बन्धी कार्यशाला काठमाण्डुमा हिजो शुरू भएको छ। रासोपा कार्यशाला नीति संगठन र नेतृत्व श्रृंखला एक नाम दिएको कार्यशालामा पार्टीको नीति संगठन सुदृढीकरण नेतृत्व क्षमता विकासका बारेमा छलफल भएको रासोपाका संगठन विभाग प्रमुख प्रमोद न्यौपानेले जानकारी दिनुभयो। कार्यशालामा उपसभापति डाक्टर सोडिङ वाग्लेले पार्टीको प्रस्तावना सामाजिक लोकतन्त्र र त्यसका आधारबारे प्रस्तुति दिनुहुनेछ। महामन्त्री विपिन कुमार आचार्यले पार्टीका आधारभूत मूल्य मान्यता पूर्व सचिव सुरेन्द्र अर्यालले बजेट निर्माणको वैज्ञानिक प्रक्रिया तथा उपसभापति सोभिता गौतमले पार्टी र सरकार बीचको अन्तर सम्बन्ध समस्या र समाधानका उपायबारे प्रस्तुति दिनुहुने कार्यक्रम रहेको छ। कार्यशाला आज सकिँदैछ। सरकार र दुर्गा प्रसाई नेतृत्वको राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ अभियान नेपालबीच 14 बुधे सहमति भएको छ। सहमतिसँगै महाअभियानले गर्दै आएका धरना तथा आन्दोलनका सम्पूर्ण कार्यक्रम अन्त्य गर्ने निर्णय गरेको छ। काठमाडौँ उपत्यका प्रवेश गरी ललितपुरको पुलचोकमा धरनामा रहेका महाअभियानका प्रतिनिधि र सरकारले गठन गरेको वार्ता टोलीबीच भएको छलफलपछि 14 बुधे सहमतिमा हस्ताक्षर भएको हो। सरकारका तर्फबाट वार्ता टोलीका संयोजक तथा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सहसचिव लीलाधर सुवेदी र महाअभियानका तर्फबाट वार्ता समितिका संयोजक विष्णु बोहरा छेत्रीले सहमति पत्रमा हस्ताक्षर गर्नुभएको छ। सहमति कार्यान्वयनका लागि सरकारले आवश्यक प्रक्रिया अघि बढ़ाउने र महाअभियानले आन्दोलनका कार्यक्रम अन्त्य गर्ने प्रतिबद्धता जनाएको छ। दुर्गा प्रसाई नेतृत्वको अभियानले राष्ट्र राष्ट्रियता धर्म संस्कृति तथा नागरिकका विभिन्न विषय उठाउँदै आन्दोलन गर्दै आएको थियो। पछिल्लो समय महाअभियानका कार्यकर्ता काठमाडौँ उपत्यका प्रवेश गरी पुलचोकमा धरना दिँदै आएका थिए। 14 बुधे सहमतिपछि उक्त धरनासहित महाअभियानका आन्दोलनका कार्यक्रम तत्कालका लागि अन्त्य भएको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले आर्थिक वर्ष 2083-84 बजेटका सम्बन्धमा स्थानीय तहका प्रमुखहरूसँग छलफल शुरू गर्नुभएको छ। सत्ता समीकरणमा आएको फेरबदलका कारण त्यहाँ बजेट होलिडेको अवस्था रहेको छ। मुख्यमन्त्री भट्टले अब चाँडै बजेट निर्माण गर्नुपर्ने दबावका बीच स्थानीय तहका प्रमुखहरूसँग छलफल थाल्नु भएको हो। त्यसक्रममा हिजो धनगढ़ीमा दार्चुलाका स्थानीय तहका प्रमुख तथा अध्यक्षहरूसँग बजेट तथा विकास निर्माणका विषयमा छलफल गर्नुभएको उहाँको सचिवालयले जनाएको छ। छलफलमा प्रदेश र स्थानीय तहबीचको समन्वय, बजेटका प्राथमिकता, विकास आयोजना, स्वास्थ्य सेवा सुधार, सुशासन तथा योजना कार्यान्वयनका विषयमा छलफल भएको थियो। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय अन्तर्गतको राष्ट्रिय सतर्कता केन्द्रले उपत्यकाका विभिन्न सरकारी कार्यालयमा अनुगमन गरी सेवा प्रवाह सुधार, कर्मचारीको समय पालना तथा तोकिएको पोशाक र आचरण पालना गर्न निर्देशन दिएको छ। केन्द्रका अनुसार पछिल्लो समय काठमाडौँ, ललितपुर र भक्तपुरका 15 कार्यालयमा अनुगमन गरिएको छ। अनुगमनका क्रममा कार्यालयको सेवा प्रवाह, कर्मचारीको समय पालना, पोशाक तथा आचरणको अवस्थाबारे निरीक्षण गरिएको थियो। अनुगमन गरिएका कार्यालयमा यातायात व्यवस्था कार्यालय एकान्तकुना र जड़ीबुटी, जिल्ला खेलकुद विकास समिति भक्तपुर र ललितपुर, काठमाडौँ महानगरपालिका वड़ा नम्बर 7 र 8 कार्यालय, रामघाट प्राथमिक स्वास्थ्य केन्द्र, डिभिजन वन कार्यालय लगायतको रहेको सतर्कता केन्द्रले जनाएको छ। केन्द्रका अनुसार अनुगमनपछि सम्बन्धित कार्यालयलाई प्रचलित कानून बमोजिम कर्मचारीमाथि आवश्यक कार्यवाही गरी केन्द्रलाई जानकारी गराउन निर्देशन दिइएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले व्यक्तिगत स्वार्थ र दोषारोपणबाट माथि उठेर पार्टी र देशको हितका लागि सोच्नुपर्ने बेला आएको बताउनु भएको छ। नेकपा एमाले जनसंगठन समन्वय संयन्त्रले हिजो भक्तपुरको नगरकोटमा आयोजना गरेको दुई दिने जनसंगठन समन्वय संयन्त्र कार्यशालामा अध्यक्ष ओलीले पार्टी कमजोर बनाउन खोज्ने तत्वहरूले यस्ता कुरालाई बुझ्नुपर्ने र पार्टीलाई बलियो बनाउन जनसंगठन एक भएर अघि बढ़नुपर्नेमा जोड़ दिनुभयो। अध्यक्ष ओलीले देश र जनताको हितमा सरकार लाग्नुपर्ने र त्यसका लागि प्रतिपक्षले खबरदारी गरिरहने बताउनुभयो। कार्यक्रममा महासचिव शंकर पोखरेलले पार्टीलाई एक ढिक्का बनाई लैजान सबै लाग्नुपर्नेमा जोड़ दिनुभयो। सर्लाई सहित 3 जिल्लाका सुरक्षा अधिकारी र भारतको सीतामढ़ीका सुरक्षा अधिकारी बीचको बैठक हिजो महोत्तरीको जलेश्वरमा सम्पन्न भएको छ। सर्लाई, महोत्तरी र रौतहट तथा मित्र राष्ट्र भारतको बिहार राज्य अन्तर्गत सीतामढ़ी जिल्लाका सुरक्षा अधिकारी बीच बैठक भएको हो। नेपाल भारत जिल्ला सीमा समन्वय समिति बीडीसीसीको उच्चस्तरीय बैठक नेपाल र भारतमा आलोपालो गरी बस्दै आएको छ। सोही क्रममा हिजो जलेश्वर नगरपालिकाको सभाहालमा महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा बैठक बसेको हो। खुला सीमा क्षेत्रमा शान्ति सुरक्षा, सुशासन, सीमा व्यवस्थापन, सीमापार अपराध नियन्त्रण तथा विपद व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले सीमा समन्वय समितिको बैठक सम्पन्न गरिएको सर्लाईका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले जानकारी दिनुभयो। बैठकमा सीतामढ़ीका सुरक्षा प्रमुख तथा नेपालतर्फ 3 जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, भन्सार कार्यालय प्रमुख लगायतको उपस्थिति रहेको थियो। चितवनको खैरानी नगरपालिका एक तरकारी चोकस्थित पूर्व पश्चिम राजमार्गमा हिजो बस र मोटरसाइकल ठोकिँदा मोटरसाइकलमा सवार 2 मृत्यु भएको छ। नारायणगढ़बाट बर्दिवासतर्फ जाँदै गरेको बस र विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल ठोकिँदा मोटरसाइकल चालक अन्दाजी 32 वर्षका पुरूष र पछाडी सवार अन्दाजी 26 वर्षकी महिलाको मृत्यु भएको चितवन प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवले जानकारी दिनुभयो। नेपाल कृषि अनुसन्धान परिषद नार्कले कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न विभिन्न बालीका करिब 900 उन्नत जातहरू विकास गरेको छ। विभिन्न भौगोलिक हावापानी, तराईदेखि उच्च पहाड़सम्म सुहाउँदा रोग प्रतिरोधी र उच्च उत्पादन दिने ती बालीको वैज्ञानिक अनुसन्धान सम्पन्न गरी खेतीका लागि सिफारिश गरिएको परिषदका प्राविधिक अधिकृत ऋषिराम अधिकारीले जानकारी दिनुभयो। उहाँका अनुसार आधुनिक कृषि अनुसन्धान र विकासका लागि संस्थागत कार्य गर्दै आएको परिषदले कृषि सम्बन्धी उच्चस्तरीय अध्ययन तथा अनुसन्धान गर्दै आएको छ। भोजपुरका किसान व्यावसायिक सुन्तला खेतीतर्फ आकर्षित हुँदै गएका छन्। सुन्तला खेतीबाट राम्रो आमदानी हुने र सरकारी अनुदान तथा प्राविधिक सहयोग उपलब्ध भएपछि जिल्लामा यसको व्यावसायिक विस्तारले गति लिएको हो। भोजपुरबाट संवाददाता गणेश विष्टको यो रिपोर्ट।
बजारमा राम्रो मूल्य, तुलनात्मक रूपमा उच्च आमदानी र सरकारी निकायबाट प्राप्त अनुदान तथा प्राविधिक सहयोगका कारण किसानहरूको आकर्षण सुन्तला खेतीतर्फ बढ़दै गएको हो। जिल्लामा स्थापना गरिएको सुन्तला जोन निकाय अन्तर्गत 5 स्थानीय तहका 26 वडा समेटिएका छन्। जोन कार्यक्रम मार्फत सञ्चालन गरिएका विभिन्न अनुदानमुखी योजनाहरूबाट सयौं किसान लाभान्वित भएका छन्। अनुदानमा गुणस्तरीय बिरूवा, कृषि औजार उपकरण तथा प्राविधिक परामर्श प्राप्त भएपछि सुन्तला खेती विस्तार गर्न सहज भएको भोजपुर नगरपालिका 3 दावाका किसान हरि प्रधानले बताउनुभयो।
20 रोपनी क्षेत्रफलमा लगभग 500 बिरूवा लगाएको छौ। 3 पुगेर 4 लाग्यो अहिले भर्खरै। गत वर्ष 1 जस्तो फलेको थियो। अब हाम्रो यो वार्षिक बाली भन्दा नगदे बालीले अलिकति उपलब्ध
जोन प्राविधिक इकाई भोजपुरका अनुसार आर्थिक वर्ष 82-83 मात्र सिंचाई पोखरी निर्माण तथा मर्मत समर कार्यक्रम मार्फत 54 किसानलाई अनुदान उपलब्ध गराइएको छ। त्यसै गरी सुन्तला बाली क्षेत्र विस्तार कार्यक्रम अन्तर्गत 11 फर्मलाई सहयोग प्रदान गरिएको छ। कार्यक्रम मार्फत पक्की सिंचाई पोखरी निर्माण, बिरूवा तथा पाइप वितरण, कृषि यन्त्रीकरण र प्राविधिक सेवामा समेत सहयोग गरिएको कृषि अधिकृत कौशिला विष्टले जानकारी दिनुभयो।
सुन्तला क्षेत्र विस्तार कार्यक्रम छ, त्यसमा चाहिँ सुन्तलाको बिरूवा वितरण सँगै सँगै सिंचाई पनि दिने गरेका छौँ। अनि प्लस उहाँहरूलाई सुन्तलामा चाहिने सामग्रीहरू यन्त्रीकरण, जस्तै सिकेचर हुन सक्छ, त्यसपछिको घाँसहरू हटाउनका लागि ब्रस कटर, त्यसपछिको अर्को भनेको भर्याङ, अनि सुन्तला टिप्ने औजार, त्यसपछिको यो सुन्तलाको रोग तथा किरा नियन्त्रण गर्नको लागि बोडो पेस्टहरू, त्यसपछिको खनिज तेलहरू पनि सबै उहाँहरूले कृषकलाई जे आवश्यकता छ त्यही अनुसार
कार्यालयका अनुसार गत आर्थिक वर्षमा सञ्चालन गरिएका विभिन्न कार्यक्रम मार्फत भोजपुरका 109 किसानले प्रत्यक्ष रूपमा अनुदान सहयोग प्राप्त गरेका छन्। जोन इकाइले सञ्चालन गरेको कृषि लक्षित कार्यक्रम प्रभावकारी रहेको स्थानीयको भनाइ छ। गणेश विष्ट, रेडियो नेपाल, भोजपुर।
भोजपुरपछि अब बैतडी। बैतडीमा विपद प्रभावित परिवारलाई राहत वितरण र सुरक्षित स्थानमा स्थानान्तरण गर्न संयुक्त अनुगमन थालिएको छ। पहिरोका कारण विस्थापित परिवारको तथ्याङ्क संकलन गर्दै राहत तथा उद्धारका लागि आवश्यक पहल समेत थालिएको बताउँछन् बैतडीबाट संवाददाता कृष्ण विष्ट।
जिल्लाको सुर्नाया गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा पहिरोको कारण विस्थापित भएका परिवारलाई सुरक्षित स्थानमा सार्ने तयारी थालिएको छ। जिल्ला विपद व्यवस्थापन समितिले प्रभावित क्षेत्रको संयुक्त अनुगमन गर्दै लक्षित परिवारको तथ्याङ्क संकलन गरेको हो। प्रभावित परिवारलाई सुरक्षित स्थानमा सार्न आवश्यक सामग्रीको व्यवस्थापन गर्न लागि जिल्ला विपद व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्लाधिकारी मीना अर्यालले जानकारी दिनुभयो।
मान्छे सुरक्षित हुनु पर्यो, हाम्रो त्यो प्राइम कन्सर्न हो। एउटा स्थानान्तरणको कुरा हुन्छ, मान्छेको रक्षाको कुरा भन्दा बित्तिकै 7 घर परिवार अहिले मोटामोटी रूपमा देखिएको छ। उहाँहरूलाई चाहिँ हामीले अलि पर वारीको वारीलाई पारीको पारीलाई नै राख्ने गरी यसमा चाहिँ मान्छेको घर अथवा टेन्टहरू हामी पनि पठाउँछौँ, पठाएर सुरक्षित राख्छौँ। र अर्को कुरा चाहिँ खाने पानीको पनि यहाँ व्यवस्था गर्नलाई मैले तुरन्तै भनिसकेको छु।
पञ्चेश्वर गाउँपालिकामा 1 र सुर्नाया गाउँपालिकामा 7 गरी 8 परिवार पहिरोका कारण विस्थापित भएका छन्। सुर्नाया गाउँपालिका 8 रातापानीमा लगातार पहिरो गइरहेकाले स्थानीयमा त्रास बढेको छ। दैनिक जसो पहिरो जाने गरेका कारण राति सुत्न सक्ने अवस्था नरहेको स्थानीयहरूको दुखेसो रहेको छ।
पहिरोले पुरा यो मकै बाली लग्यो, खेतको नोक्सान पुरा गर्यो, केही रहेन। घर पनि जोखिममा छ, घर पनि पुरा दरार गएको छ। कहीँ बस्ने ठाउँ गरिदिए राम्रो हुन्थ्यो, अब घर पनि जोखिममा छ, अब जाने कहाँ। अब रातिमा पनि बिउ चुइरहनु भएको छ।
किसान बहादुर बुहारा हो, जाने अवस्थामा छ, घर जोखिममा छ लास्ट होइन। अब पाइप पनि लगिसक्यो, हाम्रो केही छैन, न बस्ने ठाउँ, न जमिन बनाएको भएपछि त हामी अर्को ठाउँमा जान्थे। हामीलाई अन्त कहीँ यस्तो बस्ती बहालिदिएको भएपछि राम्रो हुन्थ्यो भन्ने हो त्यति सोच भने हाम्रो होइन।
पहिरो प्रभावित क्षेत्रका नागरिकलाई अन्यत्र सार्न सर्वपक्षीय सहमति आवश्यक पर्ने भएकाले सम्बन्धित सबै पक्षसँग छलफल अघि बढाइने जिल्ला विपद व्यवस्थापन समितिले जनाएको छ। स्थानीयको चाहना अनुसार आवश्यक निर्णय लिन सकिने प्रमुख जिल्लाधिकारी अर्यालले बताउनुभयो।
नहुने भन्ने केही पनि हुँदैन, स्थानीय पनि चाहनु पर्यो। कतिपय स्थानीयहरूमा हामीले अन्यत्र देखेका छौँ, उहाँहरू बरु त्यही म मर्छु म अन्त जान्न भन्ने पनि हुनुहुन्छ, होइन। त्यसले गर्दाखेरि सोल्युसन यही खोज्ने हो कि अन्त सारेर हो कि त्यो सर्वपक्षीय सर्वदलीय जनतासहितको सहभागिताको डिस्कसनले मात्रै चाहिँ त्यो निर्कुल गर्ने कुरा हो जस्तो लाग्छ।
प्रभावित क्षेत्रको अवस्था थप बिग्रिन नदिन जिल्ला विपद व्यवस्थापन समिति, स्थानीय तह र सुरक्षा निकायले निरन्तर अनुगमन गरिरहेका छन्। जोखिममा रहेका परिवारको सुरक्षा र सम्भावित क्षति न्यूनीकरणका लागि समयमै आवश्यक निर्णय लिनुपर्ने देखिएको छ। कृष्ण विष्ट, रेडियो नेपाल, बैतडी।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब के अन्तर्राष्ट्रिय समाचार। इरानका सुरक्षा प्रमुख मोहसेन रेजाईले अमेरिकाको नीति अनुसार इरान विरूद्धको प्रतिबन्धमा सहभागी हुने कुनै पनि राष्ट्रलाई शत्रुका रूपमा लिइने चेतावनी दिनुभएको छ। उहाँले त्यस्ता देशका हित तथा स्वार्थमाथि जवाफी कार्यवाही गरिने चेतावनी समेत दिनुभयो। पछिल्ला दिनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रणनीतिक रूपमा महत्वपूर्ण हर्मुज जलमार्गलाई अमेरिकी भूभागको रूपमा हेरेको बताउँदै आउनु भएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पको यो अभिव्यक्तिले इरान र अमेरिका बीचको तनाव थप चर्काएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका छन्। अमेरिकी राष्ट्रपति ट्रम्पले इरानलाई कहिल्यै आणविक हतियार प्राप्त गर्न दिन नहुने बताउनु भएको छ। उहाँले वाशिङटन र तेहरान बीच बढ़दो तनावका बीच हर्मुज जलमार्गको नाम अमेरिकी क्षेत्र भनेर वर्णन गरेको अल जजिराले उल्लेख गरेको छ। म्यानमारको बौद्ध गुम्बामा नागरिकहरू भेला भएका बेला सैन्य हवाई आक्रमण हुँदा कम्तीमा 14 जनाको मृत्यु भएको छ। सेनाले सन् 2021 आङ सान सुकीको निर्वाचित सरकारलाई अपदस्थ गरेपछि म्यानमारमा गृहयुद्ध जारी रहेको छ। विगत 5 वर्षदेखि सेनाले प्रजातन्त्र समर्थक र जातीय अल्पसंख्यक विद्रोहीहरूको समूहसँग लड़िरहेको समयमा विभिन्न पक्षबाट भएका आक्रमणमा 1,00,000 भन्दा बढ़ी मानिसहरूको मृत्यु भएको अनुमान गरिएको छ।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
चालू आर्थिक वर्षको पहिलो 34 दिनमा सरकारले 1 अर्ब भन्दा बढ़ी राजस्व संकलन गरेको छ। आर्थिक वर्षको पहिलो 34 दिन बुधबारसम्ममा 1 अर्ब रूपियाँ राजस्व संकलन भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार कुल 1 अर्ब राजस्व मध्ये भन्सार महसुलतर्फ 14.55% र अन्तशुल्कतर्फ 15.46% र आयकरतर्फ 22.17% संकलन भएको छ। त्यस्तै मूल्य अभिवृद्धि कर भ्याटतर्फ 34.04% र अन्यतर्फ 13.78% राजस्व संकलन भएको छ। सरकारले आर्थिक वर्ष 2083-84 15 खर्ब 80 अर्ब रूपियाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ। गत आर्थिक वर्षमा सरकारले 12 खर्ब 49 अर्ब राजस्व संकलन गरेको थियो। चालू आर्थिक वर्षको पहिलो महिना साउनमा नेपालमा हुने ग्यासको आयात दोब्बरले बढ़ेको छ। गत वर्षको साउनको तुलनामा यस वर्षको साउनमा दोब्बर भन्दा बढ़ी मूल्यको खाना पकाउने ग्यास एलपीजी ग्यास आयात भएको छ। भन्सार विभागको तथ्याङ्क अनुसार यस वर्षको साउन महिनामा 8,46,92,28,000 रूपियाँ बराबरको 5,73,34,000 किलोग्राम खाना पकाउने ग्यास आयात भएको छ। 2082 सालको साउन महिनामा भने 4,66,64,67,000 रूपियाँ बराबरको 4,43,18,893 किलोग्राम खाना पकाउने एलपी ग्यास आयात भएको थियो। गत वर्षको साउन महिनाको तुलनामा यस वर्षको साउनमा 1,30,15,000 किलोग्राम बढी एलपीजी ग्यास आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ। ढुवानी तथा यातायातका साधनहरूको मेला नाडा अटो सो भदौ 9 गतेदेखि 14 गतेसम्म काठमाडौँको भिरकुटी मण्डप स्थित प्रदर्शन स्थलमा सञ्चालन हुने भएको छ। प्रदर्शनीको लागि काठमाडौँको भिरकुटी मण्डपमा स्टल निर्माणको काम तीव्र गतिमा भएको आयोजक संस्था अटोमोबाइल एसोसिएशन अफ नेपाल नाडाले जनाएको छ। प्रदर्शनीमा विभिन्न अटोमोबाइलका ब्राण्डहरू, अटो पार्ट्स, कम्पोनेन्ट, टायर, लुब्रिकेन्ट्स, ब्याट्री चार्जिङ पूर्वाधार, ग्यारेज उपकरण, बैंक तथा बीमा कम्पनीका स्टलहरू रहने भएका छन्। प्रदर्शनीमा यात्रुवाहक सवारीका 23, हल्का सवारीका 17 र द्विपाङ्ग्रे सवारीका 13 गरी 53 सवारी ब्रान्ड सहभागी हुने भएका छन्। नाडा अटो शोमा नयाँ सवारी साधन र प्रविधिको प्रदर्शन सँगै उपभोक्ता, व्यवसायी, वितरक, वित्तीय संस्था तथा अटोमोबाइल क्षेत्रका अन्य सरकारवालाहरू बीच प्रत्यक्ष सम्पर्क र व्यावसायिक अन्तर्क्रियाको अवसर समेत उपलब्ध हुने जनाइएको छ। जुम्ला जिल्लाको कृषि, पर्यटन तथा औद्योगिक क्षेत्रको विकास गर्ने उद्देश्यले कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव शुरू भएको छ। उद्योग वाणिज्य संघ र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जुम्लाको संयुक्त आयोजनामा 5 वृहत कृषि, पर्यटन, सांस्कृतिक तथा औद्योगिक व्यापार मेला शनिबारदेखि शुरू भएको हो। जुम्लामा उत्पादन हुने अर्ग्यानिक कृषि उपज त्यहाँका पर्यटकीय सम्भावनाका क्षेत्रको व्यापार प्रवर्धन गर्ने उद्देश्यले 17 दिने वृहत औद्योगिक व्यापार महोत्सव सञ्चालन गरिएको जिल्ला स्थित उद्योग वाणिज्य संघका अध्यक्ष दिल बहादुर रोकायाले जानकारी दिनुभयो।
भुवन आचार्य आर्थिक समाचारका साथमा अब खेल समाचार।
अस्ट्रेलियामा जारी टप एन्ड टी20 क्रिकेट सिरिजमा नेपाल ए पुरुष टोलीले लगातार दोस्रो हार बेहोरेको छ। नेपाल शनिबार बंगलादेश हाई पर्फर्मेन्स 11 9 विकेटको फराकिलो अन्तरले पराजित भएको हो। नेपाल ए ले दिएको 100 रनको झिनो लक्ष्य बंगलादेशले 10.2 ओभरमा मात्र 1 विकेटको क्षतिमा पूरा गर्यो। उसका लागि जिसान आलमले अर्धशतकीय पारी खेले। उनले 29 बलमा 4 छक्का र 3 चौका सहित अभिजित 52 रनको पारी खेलेका हुन्। नेपालका लागि बलिङमा साहब आलमले मात्र 1 विकेट लिन सफल भए। त्यसअघि टस हारेर ब्याटिङको मौका पाएको नेपाल एले निर्धारित 20 ओभरमा 9 विकेट गुमाएर 79 रन बनायो। नेपालका लागि कुशल भुर्तेलले 40 बलमा 3 चौका र 1 छक्का सहित सर्वाधिक 46 रनको पारी खेले। यस्तै साहब आलम र विपिन खत्रीले समान 11-11 तथा रिजन ढकालले 10 रन जोडे भने बाँकी ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन्। बंगलादेशका लागि बलिङमा एमडी रुबेलले 4 ओभरमा 18 रन दिएर सर्वाधिक 4 विकेट लिए। जारी प्रतियोगितामा नेपाल एले तेस्रो खेलमा सोमबार होबार्ट हुरिकेन एकाडेमी विरूद्ध खेल्ने तालिका छ। नेपालले पहिलो खेलमा आयोजक टोली नर्दर्न टेरिटोरी स्ट्राइक विरूद्ध 8 विकेटले पराजय बेहोरेको थियो। नेपाली कंग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको बीपी स्मृति ग्रीन रन महिला री रन प्रतियोगितामा पूर्ण लक्ष्मी नेउपा नै विजयी भएकी छन्। प्रतिष्ठानले शनिबार ललितपुरमा आयोजना गरेको प्रतियोगितामा 5 किलोमिटर दौड़ 17:42.8 पूरा गर्दै नेउपा नै प्रथम भएकी हुन्। त्यस्तै निशा मस्कोटीले 17:46.2 र निर्मला केसीले 18:09.1 रन पूरा गर्दै द्वितीय र तृतीय स्थान हासिल गर्न सफल भए। प्रतियोगितामा प्रथम हुनेलाई 50,000, द्वितीयलाई 25,000, तृतीयलाई 20, चौथोलाई 12, पाँचौलाई 10 र छैठौंलाई 8,000 रुपियाँ पुरस्कार प्रदान गरिएको थियो।
राजेन्द्र विक्रम साई खेल समाचारका साथमा अब मौसम। आज हिमाली भूभागका केही स्थानमा मेघगर्जन सहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ। पहाड़ी भूभागका धेरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा को सम्भावना छ भने कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा, मध्य प्रदेश तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघगर्जन सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागका एक दुई स्थानमा अधिक वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 30.4 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20 डिग्री सेल्सियस, आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29 31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:32 भए भने सूर्यास्त भरे साँझ 6:40 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। 3 बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनाका सम्बन्धमा सरकार र पीड़ित परिवारबीच 3 सहमति, जघन्य अपराध सम्बन्धी कानून संशोधन गर्ने सरकारी प्रतिबद्धता, प्रधानमन्त्री बालेन्द्र शाहद्वारा पवित्र धार्मिक स्थल मुक्तिनाथको दर्शन, छिटो छरितो र प्रभावकारी न्याय सम्पादन प्राथमिकतामा रहेको प्रधान न्यायाधीश शर्माको भनाई, धर्म संस्कृति र नागरिक बचाओ अभियान र सरकारबीच 14 सहमति, आन्दोलनका सबै कार्यक्रम फिर्ता र इरान विरूद्धको अमेरिकी नीतिमा समर्थन गर्ने देशमाथि कार्यवाही गर्ने इरानको चेतावनी। यसका साथै बिहान 7 बजेको समाचार यहीँ सकिन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।